غیبت زنا سے زیادہ شدید گناہ ہے. بظاہر بات عجیب معلوم ہوتی ہے، یہ تو روز مرہ لوگ اس میں مبتلا ہیں، ایک مرض اتنا عام ہے اور اتنا زیادہ خطرناک ہے. اسی کی تباہی اور اس کی برائی اور شناعت بیان کرنا مقصد ہے نبی علیہ السلام کا. الغیبت اشد من الزنا. ہمارے شیخ مرشد عارف باللہ شیخ العرب العجم حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ نے اس کی شرح میں فرمایا کہ بات یہ ہے غیبت، اس لیے آپ نے خود صحابہ کے استفسار پر بتایا کہ غیبت زنا بدکاری سے بدتر کیوں ہے، اس لیے کہ یہ حقوق العباد میں سے، غیبت حق العباد ہے اور بدکاری حق اللہ ہے. تو اللہ کا حق تو اللہ تعالیٰ معاف فرما دیتے ہیں، لیکن بندوں کا حق جب تک بندہ معاف نہ کرے معاف نہیں ہوتا. اور اس کو دوسری بات یہ ہے جس کو اہل علم نے لکھا ہے کہ عام طور پہ بدکاری کو پوری امت، تمام مسلمان بہت بڑا گناہ سمجھتے ہیں، ہے بھی اور سمجھتے بھی ہیں، لیکن غیبت کو چھوٹا سمجھتے ہیں. تو جس چیز کو چھوٹا سمجھا جائے حقیقت میں وہ بڑی ہو جاتی. غیبت کو چھوٹا گناہ سمجھتے ہیں اور بدکاری کو بڑا گناہ سمجھتے ہیں. اور اس لیے غیبت جو ہے نمازی لوگ بھی کرتے ہیں، بظاہر پرہیزگار کہلانے والے بھی کرتے ہیں، لیکن یہ حق العباد ہونے کی وجہ سے زیادہ خطرناک ہے. اگر اس کو پتہ چل گیا اور اس نے معاف نہ کیا، ہم نے معافی نہ مانگی، تو قیامت کے جو ہے سوال ہوگا اور اس کا حق دینا پڑے گا. لیکن حکیم الامت تھانوی رحم اللہ تعالیٰ کی تحقیق یہ کہ معافی جب مانگنی پڑے گی جب اس کو معلوم ہو جائے. اگر اس کو معلوم نہیں ہوا تو صرف اس کے لیے دعائے مغفرت یا اس کے لیے کچھ ایصال ثواب، جیسے کم از کم تین مرتبہ سورہ اخلاص پڑھ کے اس کو ایصال کر دے جس کی غیبت کی گئی ہے، تو قیامت کے دن جب وہ اپنے اعمال میں ہمارا حصہ دیکھے گا تو ہو سکتا ہے وہ معاف کر دے. لیکن یہ ایک جرمانہ ہے، یہ اس کا مقصد نہیں ہے. جیسے فجر کی نماز چھوٹ جائے یا کوئی بھی گناہ ہو جائے تو ایک جرمانہ اپنے ذمے لگانا چاہیے کہ 200 روپے 500 روپے حسب مقدرت صدقہ کر دیا. لیکن اس کا مطلب یہ نہیں ہے کہ روزانہ صدقہ کرتا رہے اور فجر چھوڑ کے سوتا رہے. مقصد یہاں پہ علاج ہے، مقصد جرمانہ نہیں ہے. اسی طرح یہ نہیں کہ غیبت کی اور فوراً جو ہے اس کے بعد ایصال ثواب کر دی. غیبت سے تو رکنا ہی ہے، لیکن کبھی اگر ایسا ہو گیا بر سبیل تذکرہ تو آخری درجہ یہ ہے کہ اگر اس کو پتہ نہیں چلا، اگر اس پتہ چل گیا کسی تیسرے نے بتا دیا یا کسی نے، آج کل تو ریکارڈنگ عام ہے، ریکارڈنگ کر کے اس کو بھیج دیا. اب اس نے کہا اچھا ایک طرف تم ہماری دوستی کا دعویٰ کرتے ہو، دوسری طرف ہماری برائی کر رہے ہو، پھر اس سے معافی مانگنا واجب ہے، ضروری ہے، تاکہ معافی مانگ لے گا تو کل کو انشاءاللہ پھر وہاں پہ اس کی وہاں پکڑ نہیں ہوگی. تو لیکن اگر اس کو پتہ نہیں چلا ہے تو ایک آدمی کو بلا وجہ اذیت دے کر، اس اذیت ابھی پہنچی نہیں، اس کو دوبارہ اذیت دینا یہ کوئی عقل مندی کا کام نہیں ہے. جب اس کو پتہ نہیں چلا تو پھر وہیں پہ خاموشی سے اس کو ایصال ثواب کر دے. ہاں یہ بات ضرور ہے، حضرت ہردوئی رحم اللہ تعالیٰ فرماتے تھے کہ جس آدمی نے، کیونکہ حضرت ہندوستان سے آتے تھے، فرمایا جس نے کراچی سے غیبت کی تو اس نے گویا کہ کلکتہ والے کی، تو اس نے گویا کراچی سے کلکتہ اس کو اپنی نیکیاں بھیج دی. اتنی دور جانے میں کوئی یہاں پہ خرچہ نہیں ہوتا، اس کے اعمال نامے میں نیکیاں پہنچ جاتی. ہم نے کسی کی غیبت کی، ہماری نیکیاں اس کے اعمال نامے میں پہنچ گئی. تو یہ اپنی نیکیاں ضائع کرنا یہ کون سے عقل مندی کی بات ہے. ایک بزرگ فرماتے ہیں کہ میں اگر غیبت کروں گا تو اپنی والدہ کی کروں گا تاکہ گھر کا مال گھر میں رہے، اپنے والدہ کی غیبت کروں گا تاکہ والدہ کے کھاتے میں میری نیکیاں جائیں، میں دوسرے کو اپنی نیکیاں کیوں دوں. یہ بڑے عقل مند بنتے. اسی لیے غیبت میں جو ہے یہ بھی ہے کہ حب جاہ بھی موجود ہے، اپنے کو اچھا سمجھتا ہے جبھی تو دوسرے کی برائی کر رہا ہے. یہ اللہ تعالیٰ کو اور زیادہ ناپسند، اپنے آپ کو اچھا سمجھنا، اس کے اندر کبر بھی ہے، غیبت کے اندر کبر بھی ہے، اس لیے اس کی زیادہ شناعت اس کی ہے. اور اسی طرح ہمارے حضرت ابو حنیفہ رحم اللہ تعالی، امام صاحب رحم اللہ تعالی کہ کسی نے غیبت کی تو حضرت نے ان کو ٹوکرا بھیجا پھلوں سے بھرا ہوا. غیبت برائی ہر بڑے لوگوں کی ہوتی ہے، مجلسوں میں دیکھو کیا کہتے رہتے ہیں اپنی طرف سے. तो उनको जब पता चला तो उन्होंने टोकरा भेजा फलों से भरा हुआ और फरमाया कि तुमने तो अपनी नेकियां दी लेकिन मैं तुम्हारी बुराई करके अपनी नेकियां तुम्हें नहीं दे सकता, लिहाजा मैंने दुनिया का ये तुम्हें ये फल भेजा है, तोहफा भेजा है, तुमने नेकियों का तोहफा दिया है, मैंने ये फलों का तोहफा तुम्हें भेजा। ये इसको कहते हैं भिगो के मारना और उसको ये पहुंचाना, ये बात समझाना। और ये भी बात समझने की अहले इल्म ने लिखा है, जबान की हिफाजत हज़रत मौलाना ज़करिया साहब रहमतुल्लाह ताला की एक किताब है, उसका नाम है जबान की हिफाजत। उसमें ये बात लिखी है कि जिस तरह गीबत का करना नाजायज है, इसी तरह गीबत का सुनना भी नाजायज, जिस तरह गीबत का करना नाजायज है इसी तरह गीबत का सुनना भी नाजायज है। तो जिस मजलिस में गीबत हो रही है उसमें उसका दिफा करे, जिसमें उसका दिफा करे कि उस नहीं भाई वो तो ऐसे नहीं है। मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला से हमने सुना, फरमाया कि जो गीबत कर रहा है वो तो फौरन फिलहाल ही फासिक व फाजिर है, आप उसकी बात कैसे सुनते हैं? आप उसको कह दीजिए तुम तो गीबत के गुनाह की वजह से फासिक व फाजिर हो और फासिक व फाजिर की खबर मोतबर नहीं है, तुम्हारी बात इसलिए मोतबर नहीं है कि तुम उसके पीछे बात कर रहे हो और पीठ पीछे बात करने वाला गीबत करने वाला है और गीबत करने वाला गुनाह कबीरा का मुर्तकिब है और गुनाह कबीरा के मुर्तकिब की खबर और गवाही शरीयत तस्लीम नहीं करती। कितनी उम्दा बात है लिहाजा उस, और इसको ये समझना चाहिए जो लोग समझते हैं हाँ देखो इसने वाकई तुमने अच्छा किया बता दिया हजरत फरमा दे और तस्वीब करते हैं आपने जो राउज आउट किया है, मुझे भी ये डाउट था कि वो आदमी ऐसा होगा, बजाय उसका दिफा करने की। तो अगर उसका दिफा करेगा तो ये दिफा करना चाहिए, वरना कयामत के दिन अल्लाह ताला उसको रुस्वा फरमाएंगे। अगर उसके साथ देगा हाँ वाकई तुमने सही कहा वो शख्स ऐसा ही है, तो बिला वजह अगर उसने ऐसा कहा और ऐसी ये भी जब ही है कि जब वो ऐब उसमें हो, अगर वो ऐब उसमें ना हो तब तो बोहतान है जो गीबत से भी बड़ा गुनाह है। ये बात उनके अंदर मौजूद है, मैं तो 100% सच कह रहा हूँ, कुरान उठा लूं मैं आपके, तो भाई कहना है तो उसके सामने जाके कहो ना हमसे क्यों कह रहे हो हमारे हम हाँ। ये दूसरी सूरत ये कि ऐसे बच्चे की गीबत अब्बा के सामने या उस्ताद के सामने कर सकते हैं कि आपका पता है आपका उस्ताद आपका शागिर्द कहाँ है, वो डब्बू में खेल रहा है, तो ये इसको गीबत और चुगली नहीं कहेंगे, ताकि वो जाके उसको पकड़ के लाए और दोबारा मदरसे में बिठाए। तो जिसके जिम्मे इसलाह है उसको गीबत नहीं, उसी से जाके कहे, 10 आदमी से इधर उधर ना कहता फिर, 10 आदमी से उधर उधर ना कहता फिर। हमारे द्वारा ने ये भी फरमाया था कि कोई बच्चे की पिटाई की उसके अब्बा ने, कोई भी नालायकी हो जाती है बच्चों, अब्बा ने खूब पिटाई की और उसके रोने की आवाज भी बाहर आई, फिर जब वो निकला अब्बा फिर पिटाई करके अब्बा फिर राजी हो जाते हैं, अब्बा जब बाहर निकला तो बच्चे उसको दिखा रहे हैं देखो यही है जिसकी पिटाई हुई थी अभी थोड़ी देर पहले, ये नालायकी इसने की। तो अब्बा को ये गवारा नहीं होगा, मेरा बेटा है मैं इसको मारूं पीटूं जो भी करूं, तुम कौन होते उसकी बुराई करने वाले, उनका अगर बस चलेगा उन बच्चों को वो सजा देगा कि तुम इसके बारे में बात क्यों करते हो। तो रब्बा का ये नाफरमान है, रब्बा जाने और ये जाने, हम कौन होते हैं उसके बारे में बुराई करने वाले। लिहाजा इस ये जितना मकसद इस हदीस शरीफ का ये जितना गुनाह अजीम है इतना आज गुनाह आसान शीर मादर की तरह समझ रहे, किसी का कोई नाम बिगाड़ के रखा हुआ उसके पीछे वो नाम लेते हैं जो उसको पता चलेगा बुरा नहीं लगेगा, जो चीज उसके पीछे उसको सुनने के बाद बुरा लगे वो वही गीबत है, चाहे एक नाम के लेने में कितने सेकेंड लगते हैं, अगर वो उसको पता चलेगा अच्छा ये मेरे पीछे फलाना जो है मुझे ये कहता है, काला कहता है, गेंडा कहता है, फलाना कहता है, आज लोग मोटे आदमी को गेंडा कहते हैं, उसके पीछे आ गया तो फलाने भाई और उसके पीछे उसको ये फलाना वो काला नहीं है वो जो है लंगड़ा है काला, तो ये इस तरह नाम लेना किसी का ऐब के साथ और उसको पता चले तो बुरा लगे ये भी गीबत। तो जितना ज्यादा ये गुनाह है बड़ा गुनाह है इतना इसको हमने आम समझ लिया, इसलिए इससे ज्यादा बहुत ज्यादा बचने की जरूरत है। बाद बुजुर्गों की मजलिस में रहने की शर्त ये थी कि हमारे सामने किसी की बुराई ना करें हम, हमारे सामने, और बाज बुजुर्गान दीन ऐसे गुजरे कि 20-20 साल उनके साथ रहने वालों ने बताया कि कभी हमने किसी की बुराई और गीबत नहीं सुनी। अल्लाह ताला हमें भी उनके ऐसे बुजुर्गों में और ऐसे आमाल वालों में शामिल फरमाया। अल्हम्दुलिल्लाह रब्बिल आलमीन।